शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा ईश्वरी बरालसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2076 साल मंगसिर 24 गते मंगलबार, नेपाल सम्मत 1140, डिसेम्बर 10 तारिक सन 2019।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
नेकपामा दुवै अध्यक्षको सक्रियता बढ्यो, वामदेवलाई उपाध्यक्ष बनाउन विधान फेर्ने निर्णय।
चार वर्ष अघिसम्म उडान भरिरहेको जहाज फाल्न निगमलाई हतारो, 88 करोडको मूल्याङ्कन, 48 बेच्न टेन्डर।
राष्ट्रिय सभा निर्वाचन माघ 9 गर्न प्रस्ताव, निर्वाचन बहुमतीय प्रणालीबाट।
भारतमा नागरिकता संशोधन विधेयक पेश, पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएका नागरिकले भारतमा बस्न अनुमति पाउने।
र 13 साग खेलकुद प्रतियोगिताको आज भव्य रूपमा समापन गरिँदै।
आइसर अर्थात माइलेजको बादशाह, आइसरले ल्यायो जीवन उन्नति योजना। प्रो 1080 मोडलमा 80% सम्मको सरल फाइनान्स सुविधा, साथै विभिन्न आकर्षक उपहारहरू, विदेश भ्रमणको मौका तथा एक्सचेन्ज सुविधा पनि उपलब्ध छ। थप जानकारीको लागि नजिकैको आइसर सोरुम वा मोबाइल नम्बर 9803115518 सम्पर्क गर्नुहोस्। यो योजना सीमित अवधि तथा स्टकका लागि मात्र, शर्तहरू लागू हुनेछन्। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। नेकपा स्थायी समितिको बैठक पोहोर मंगसिर 29 गते बसेको थियो, बीचमा बस्न सकेन। संयोगवश ठिक एक वर्षमा बस्दैछ मंगसिर 29 गते नै। अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अधिकार दिइएपछि पार्टीको संगठनात्मक सक्रियता बढेको छ। सोमबार बसेको सचिवालय बैठकले स्थायी समिति डाक्ने सहित लामो समयदेखि अवरूद्ध पार्टी सञ्चालन प्रक्रियाका गाँठा फुकाएको छ। त्यस्तै अन्तरिम विधान संशोधन, संगठनात्मक एकतालाई पूर्णता, पार्टीका जिल्लामा देखिएका विवाद मत्थर जस्ता कार्य तत्काल समाधान हुने भएका छन्। अन्तिम पार्टी विधानमा देखिएका त्रुटि परिमार्जन गर्न र सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन नेकपाले विधान संशोधन गर्न लागेको छ। यसका लागि गत वर्ष स्थायी समिति बैठकले म्यान्डेट दिएको थियो। पार्टी मुख्यालयमा अध्यक्ष दाहालको अध्यक्षतामा बसेको बैठकले लिएका निर्णयबाट अब पार्टी सञ्चालनका अवरूद्ध यी सबै प्रक्रिया अगाडि जाने प्रतिक्रिया नेताहरूले दिएका छन्। मंगसिर 29 शुरू हुने स्थायी समिति बैठक 2 दिनभित्र टुङ्ग्याउने र लगतै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ। सोही अनुसार स्थायी समिति बैठक बोलाइएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। मंगसिर 27 सचिवालय बैठक बस्नेछ। यसैबीच नेकपाले पार्टी एकताको 18 महिनापछि अन्तरिम विधान संशोधन गर्न लागेको छ। आजको अन्नपूर्ण पोस्टमा नेकपा जुर्मुरायो बल्ल शीर्षकमा यो समाचार प्रकाशित छ।
पार्टी एकीकरणको 1.5 वर्षसम्म अलमल जस्तो थियो, अब मलाई कार्यकारी अध्यक्ष भएको फिलिङ आएको छ। गत मंगसिर 4 गते पार्टीको कार्यकारी अध्यक्ष भएपछि पुष्पकमल दाहालले भन्नुभएको थियो, ओलीजीले पार्टी अध्यक्षको हैसियतमा जे गर्नुभएको थियो त्यो मैले गर्ने हो। त्यस यता दाहालको अध्यक्ष हैसियतको सक्रियता बढ्यो। बिमारले शिथिल भएका प्रधानमन्त्री केपी शर्मा ओली 10 दिन अस्पताल बसेर फर्किनुभयो। त्यसपछि 2 दिनसम्म बालुवाटारमै आराम गरेर उहाँ बिस्तारै राजकीय काममा जोडिन थाल्नु भएको छ। हिजोबाट भने ओली र दाहालले करिब 1 महिना अघि भएको नयाँ सहमति अनुसार आआफ्ना मोर्चाको जिम्मेवारी सम्हालेको स्पष्ट दृश्य देखिएको छ। दाहालले धुम्बाराहीमा ओली बिनाको पार्टी सचिवालय बैठक गर्नुभयो भने बालुवाटारमा प्रधानमन्त्री ओलीले मन्त्री परिषदको बैठक राख्नुभयो। कार्यकारी अध्यक्ष भएपछि दाहालले बोलाएको सचिवालयको दोस्रो बैठक महत्व, छलफल र निर्णयका हिसाबले अर्थपूर्ण थियो। विगतमा यस्ता बैठक ओलीको अनुपस्थितिमा हुँदैन थिए। बैठकबारे एक सचिवालय सदस्यले प्रतिक्रिया दिए, आज सैद्धान्तिक विषयमा घनीभूत छलफल भयो, बैठक बल्ल बैठक जस्तो भयो भन्ने साथीहरूले पनि प्रतिक्रिया दिएका थिए। पार्टी वरियताको पहिलो नम्बरका अध्यक्ष ओलीको अनुपस्थितिमा 4 घण्टा लामो बैठक बसेको हिजो पहिलो पटक हो। दाहालले यो बैठकका लागि आइतबार साँझ करिब एक घण्टा ओलीसँग छलफल गर्नुभएको थियो। ओलीसँगको परामर्श पनि लिने भन्ने सहमति अनुसार दाहालले आइतबार ओलीसँग भेट्नु भएको थियो। त्यही भेटका आधारमा उहाँ बैठकमा प्रस्तुत हुनुभएको थियो। सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराईमा बसेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले 4 बजेका लागि बोलाएको मन्त्री परिषद बैठकमा सहभागी हुनुपर्ने सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बालुवाटारबाट जान हतारिनु भएको थियो। आफ्नै मोर्चा एकै दिन धुम्बाराईमा पार्टी बैठक बालुवाटारमा मन्त्री परिषद। आजको कान्तिपुरमा समाचार छ।
नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको 4 महिनापछि सत्तारूढ नेकपाले उहाँका लागि विधिवत उपाध्यक्ष पद सिर्जना गर्ने भएको छ। नेकपाले स्थायी समिति बैठकबाट विधान संशोधन गरेर उपाध्यक्ष पदको व्यवस्था गर्ने तयारी गरेको हो। सोमबार हिजो पार्टी कार्यालय धुम्बारीमा बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने पूर्ववत निर्णय कार्यान्वयन गर्न विधान फेर्ने निर्णय गरेको हो। सचिवालयले पार्टी विधानका प्रस्तावनाको भाषामा पनि संशोधन गर्ने तयारी गरेको छ। राजनैतिक प्रतिवेदनलाई आधार मानेर स्थायी समितिको निर्देशन अनुसार विधानको भाषामा संशोधन गर्न लागि प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। विधान संशोधनबारे राजनैतिक प्रतिवेदनलाई आधार बनाई कतिपय विषय स्थायी समितिको निर्देशन अनुसार संशोधन अघि बढाइएको छ। श्रेष्ठले भन्नुभयो, जस्तै पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद हो भन्ने प्रश्न पारिएको छ। तात्कालिक कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद हो र तात्कालिक रूपमा जनताको जनवादलाई कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्न र अन्तत साम्यवादको दिशामा अघि बढ्न पार्टी प्रतिबद्ध छ भनेर पार्टी विधानमा स्पष्ट व्याख्या गरिएको छ। यसैबीच सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संगठन विभागका तर्फबाट प्रस्तुत कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। कार्ययोजनामाथि सबै नेताहरूले सुझाव लिएर 27 मंगिरमा बस्ने बैठकमा अध्यक्षले प्रस्तुत गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो। नेकपाले 35 केन्द्रीय विभाग, केन्द्रीय सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय आयोगहरूलाई 7 दिनभित्रै पूर्णता दिने गरी गृह कार्य अघि बढ़ाएको छ। विभागसहित ती निकायहरूलाई पूर्णता दिने गरी सदस्यहरूको नाम 7 दिनभित्र महासचिव विष्णु पौडेल मार्फत सचिवालयमा पठाउन सचिवालय बैठकले प्रमुख र उपप्रमुखहरूलाई निर्देशन दिएको छ। कतिपय जिल्ला कमिटीहरूले अझै उपनिर्वाचनको समीक्षा प्रतिवेदन नपठाए सचिवालयले 5 दिनभित्र अनिवार्य पठाउनुपर्ने गरी म्याद थप गर्ने समेत निर्णय गरेको छ। नेकपा सचिवालय बैठक, वामदेवलाई उपाध्यक्ष बनाउन विधान फेर्ने निर्णय आजको नयाँ पत्रिकाले छापेको छ।
4 वर्ष अघिसम्म नेपाल एयरलाइन्सको उडान धानिरहेको र एयरबस आएपछि पनि उडान गरेको बोइङ नेपाल वायु सेवा निगमका लागि अर्घेलो भएको छ। नेपाली ध्वजा बोकेर उडिरहेको जहाजलाई ग्राउन्डेड गरेर थोत्रो बनाएपछि कवाडीको भावमा बेच्न थालिएको छ। निगम आफैले तोकेको मूल्यमा पनि 45% घटाएर टेन्डर आह्वान भएको छ। एयरबस आएपछि पनि उडिरहेको बोइङलाई मर्मत गर्न मलेसिया पठाइएको थियो। 10 करोड खर्चिएर ल्याएपछि उडाउनुको सट्टा ग्राउन्डेड गरेर बिक्रीमा राखिएको थियो। 32 वर्ष पुरानो बोइङ गण्डकी बिक्री गर्न निगमका तत्कालीन महाप्रबन्धक सुगत रत्न कम्साकारले गत वर्ष स्विस कम्पनी फिन्टेकका प्राविधिक बोलाएर मूल्याङ्कन गराउनु भएको थियो। फिन्टेकका प्राविधिकले बोइङको मूल्य 64 लाख अमेरिकी डलर 73 करोड रुपियाँ राख्न सिफारिस गरेका थिए। उनीहरूले 52,93,000 डलर 60 करोड 37 लाख रुपियाँ भन्दा कममा बेच्ने नहुने सिफारिस गरेका थिए। यो सिफारिस आएको 1 वर्षसम्म बोइङलाई ग्राउन्डेड गरेर राखियो र बोइङ बिक्रीका लागि गत असार 11 निगमले 45 दिने सूचना जारी गर्यो। निगमले सूचना निकाल्दा बोइङको मूल्य 76,76,000 अमेरिकी डलर करिब 88 करोड निर्धारण गरिएको थियो। तर आवेदन नपरेको भन्दै निगमले 4 महिनापछि 26 कार्तिकमा सोझै 45% मूल्य घटाएर दोस्रो सूचना जारी गर्यो, जस अनुसार बोइङको मूल्य 42,50,000 अमेरिकी डलर 48 करोड 50 लाख रुपियाँ कायम भएको छ। तर एकैपटक 40 करोड मूल्य घटाउँदा निगमले स्वतन्त्र अध्ययन गराएको छैन, सोझै सञ्चालक समितिले निर्णय गरेको हो। निगम आफैले 88 करोड मूल्याङ्कन गरेको बोइङ 48 करोडमा बेच्न टेन्डर। आजको नयाँ पत्रिकामा समाचार छ।
सरकारले वैदेशिक ऋण लिएर संस्थानमा गरेको 18 अर्ब 50 करोड रुपियाँ लगानी डुबेको छ। सार्वजनिक संस्थान, निकाय र विकास समितिमा गरी 37 वटा संस्थामा 1 खर्ब 46 अर्ब रुपियाँ वैदेशिक ऋण लगानी थियो। त्यसमध्ये 15 संस्थानमा गरिएको 18 अर्ब 50 करोड रुपियाँ लगानी डुबेको हो। संस्थानलाई दक्षतापूर्वक सञ्चालन गर्न नसक्दा ऋण लगानीमा प्रतिफल प्राप्त हुन सकेको छैन। सरकारले रघुपति जुट मिल्स, विराटनगर जुट मिल्स लिमिटेड लगायतका उद्योग सञ्चालनका लागि दाता मुलुकबाट ऋण लिएको थियो, तर ती संस्थानबाट ऋण उठेको छैन। दात्री निकायले भने सरकारलाई दिएको ऋण मिना गरिसकेका छन्। वैदेशिक ऋण लिएर सञ्चालन गरिएका 10 औद्योगिक संस्थानमध्ये 6 बन्द भइसकेका छन्। विराटनगर जुट मिल्स लिमिटेड, बिरगंज चिनी कारखाना, नेपाल कोल लिमिटेड, नेपाल रोजिन एन्ड टर्पेन्टाइन, भक्तपुर इटा कारखाना र हिमाल सिमेन्ट कम्पनी बन्द भएका हुन्। आजको अन्नपूर्ण पोस्टमा संस्थानमा डुब्यो 18.5 अर्ब, यो समाचार प्रकाशित छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
दाई भाउजू, अघिदेखि दिल्लीको कुराले अलमल्ल पर्नुभयो जस्तो लाग्यो। अर्काको ठाउँ जे पनि पर्न सक्छ, तर यसको लागि मसँग उपाय छ। त्यो हो होटल युग भिल्ला, जुन हाम्रै नेपालीबाट सञ्चालित छ। बिरामी भएर गएका, बिरामी भेट्न जाने, घुम्न गएका, बिजनेसका लागि गएका सबैलाई गन्तव्यसम्म पुर्याउन सहयोग पनि गर्छ। ठगिने चोरिने डर पनि भएन नि। होटलसम्म कसरी पुग्ने भनेर पनि चिन्ता लाग्न सक्ला। यसको लागि फोन गर्नुहोस् न, एयरपोर्टसम्म रिसिभ गर्न आइहाल्छ नि।
होटल युग भिल्ला करोलबाग न्यू दिल्ली, प्रोप्राइटर ओमकार शर्मा, मोबाइल +91 98 10 42 0918, फोन +91 11 41 54 52। हाम्रो वेबसाइट yugvilla.com।
ओहो निशा, आज एकदमै खुसी देखिन्छौ नि, किन?
समीर, आज त मैले डबल खुसी पाएको छु नि।
के हो त्यस्तो डबल खुसियाली?
मैले एक वर्ष अगाडि प्राइम लाइफ इन्सुरेन्सको बिमाङ्कन डबल हुने प्राइम जीवन उपहार पोलिसी लिएको थिएँ, जसले मलाई एउटा बिमा पोलिसी लिँदा सोही बिमाङ्क बराबरको अर्को पोलिसी निशुल्क प्रदान गरेको छ नि।
ए हो र, अनि बोनस?
यस योजनाको दुवै पोलिसीमा नियम अनुसारको बोनस पनि प्राप्त हुन्छ। हो, प्राइम जीवन उपहार पोलिसी लिँदा मैले त सोही बिमाङ्क बराबरको अर्को पोलिसी उपहार स्वरूप निशुल्क प्राप्त गरे। कतै तपाईँहरू यो बिमा योजना लिन छुट्नु भएको त छैन? त्यसैले आजै प्राइम जीवन उपहार पोलिसी लियौ, आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाऊ।
प्रिमियम सिंगल, बिमाङ्क डबल र डबल भन्दा बढी प्रतिफल, प्राइम जीवन उपहार बनाउँछ जीवनलाई सदाबहार। प्राइम लाइफ, सुरक्षित भविष्य। यो हो थाहा संचार नेटवर्क, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। आगामी फागुनदेखि रिक्त हुने राष्ट्रसभा सदस्य पदमा बहुमतीय प्रणालीबाट निर्वाचन हुने भएको छ। रिक्त हुने 19 मध्ये 18 पदमा बहुमतीय प्रणालीबाट निर्वाचन हुने भएको हो। फागुन 20 गतेदेखि राष्ट्रिय सभाका 1/3 सदस्यको पदावधि सकिँदैछ। कानून अनुसार रिक्त हुनुभन्दा 35 दिन अघि निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ। त्यसअनुसार माघ 15 गतेभित्र निर्वाचन सम्पन्न गरिसक्नुपर्ने हुन्छ। प्रमुख निर्वाचन आयुक्त दिपेश कुमार थपलियाले भन्नुभयो, राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन 2075 कुनै क्लस्टरको एकजना सदस्यको मात्रै निर्वाचन गर्नुपर्ने अवस्था आए सबैभन्दा बढी मत ल्याउने विजयी हुने व्यवस्था छ। सोही अनुरूप अहिले रिक्त हुन लागेका पदहरू पनि हरेक क्लस्टरबाट एक एक पद रहेकाले बहुमतीय प्रणालीबाट निर्वाचन गर्नुपर्ने हुन्छ। राष्ट्रिय सभा निर्वाचन ऐन 2075 दफा 3 उपदफा 2 निर्वाचन निर्वाचित कुनै सदस्यको पद जुनसुकै कारणले रिक्त भई उपनिर्वाचन हुँदा वा संविधानको धारा 86 उपधारा 3 कायम भएको पदावधि समाप्त भई कुनै समूहको एकजना सदस्यका लागि मात्र निर्वाचन गर्नुपर्ने अवस्था आएमा जुन समूह र तरिकाबाट निर्वाचित भएको हो सोही समूह र तरिकाबाट मतदाताले दिने एक मतका आधारमा सबैभन्दा बढी मत ल्याउने एकजना निर्वाचित हुनेछ भन्ने व्यवस्था छ। राष्ट्रिय सभा सदस्य निर्वाचन बहुमतीय प्रणालीबाट आजको नागरिकमा समाचार छ।
राष्ट्रिय सभाका रिक्त हुने 1/3 सदस्यको चुनाव आगामी माघ 9 गते गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको छ। आयोगका पदाधिकारीहरूले सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मिति प्रस्ताव गरेका हुन्। राष्ट्रिय सभाका 59 सदस्यमध्ये 19 दुई वर्षीय पदावधि आगामी फागुन 20 सकिँदैछ। कान्तिपुरले छापेको छ।
भारतसँगको सीमा विवादबारे छलफल गर्न नेपाल सरकारले परराष्ट्र सचिव स्तरीय वार्ताको पहल थालेको छ। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई विशेष दूतका रूपमा भारत पठाउने चर्चा चलिरहेका बेला सचिव स्तरीय वार्ताको पहल अघि बढ़ाइएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री समेत रहेका नेपाललाई विशेष दूतका रूपमा भारत जान आग्रह गरेपछि उहाँले सोह्र मंगिरमा पूर्व राजदूत सहित विज्ञसँग सुझाव माग्नु भएको थियो। 18 मंगिरमा नेकपा सचिवालय बैठकमा उहाँले प्रधानमन्त्री ओलीको चाहनाबारे ब्रिफिङ गर्नुभयो। नेता नेपालले भारतले सीमा विवादबारे कुराकानी गर्न नचाहेको बताउनु भएको थियो। सरकारले नेता नेपाललाई अहिलेसम्म औपचारिक रूपमा विशेष दूत नियुक्त गरेको छैन। विशेष दूत भारत पठाउने चर्चा सचिव स्तरीय वार्ताको पहल आजको नयाँ पत्रिकामा समाचार छ।
अख्तियारले 5 वर्षभित्र भ्रष्टाचार न्यूनीकरणमा व्यापक सुधार गर्ने लक्ष्यसहित रणनीतिक योजना सार्वजनिक गरेको छ। भ्रष्टाचार अनुभूति सूचकाङ्कको स्थिति 31 सुधार गरी 41 अङ्क पुर्याउने लक्ष्य रहेको अख्तियारका प्रमुख आयुक्त नवीन कुमार घिमिरेको भनाइ छ। उहाँका अनुसार यो सूचकाङ्क अहिलेसम्म 31 माथि गएको छैन। यसमा जति सुधार हुन्छ उति नै भ्रष्टाचार घटेको मानिन्छ। उप प्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले 2076-77 2080-81 रणनीतिक योजना सोमबार हिजो सार्वजनिक गर्नुभएको हो। राष्ट्रिय विकास र सार्वजनिक सेवामा जनताको पहुँच हुने गरी भ्रष्टाचार न्यूनीकरण गर्ने लक्ष्य छ। संस्थागत सुदृढीकरण र निरोधात्मक प्रवर्धनात्मक एवं उपचारात्मक विधि अपनाई भ्रष्टाचार न्यूनीकरण एवं सदाचार प्रवर्धन गरिने अख्तियारले जनाएको छ। राष्ट्रिय गौरवका सहित सबै तहमा छानिएका आयोजनाको कार्य सम्पादनको अध्ययन अनुसन्धान गर्ने योजना अख्तियारले बनाएको छ। 1848 रुग्ण आयोजनाको अध्ययनपछि परिणाम देखिन थालेको प्रमुख आयुक्त घिमिरेले बताउनुभयो। अख्तियारको 5 वर्ष रणनीतिक योजना भ्रष्टाचार सूचकाङ्कमा 10 अङ्क सुधार आजको अन्नपूर्ण पोस्टले यो समाचार छापेको छ।
स्कूले बालिकालाई ट्रकले किचेर घाइते बनाएपछि बाँकेको कोहलपुरमा उत्पन्न घटनाको निष्पक्ष छानबिन गरिने भएको छ। सुरक्षा निकायका प्रमुख सहित राजनैतिक दल, प्रतिनिधि सभाका सांसद, स्थानीय तहका जनप्रतिनिधि र घाइतेका आफन्त सहित बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो। कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको N2X9459 नम्बरको ट्रकले आइतबार त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा 7 अध्ययनरत प्रकृति चन्दलाई किचेको थियो। ट्रकले बालिकालाई किचेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्ने क्रममा भएका कमी कमजोरीको छानबिन गर्न गृह मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनुभयो। आजका पत्र पत्रिकामा समाचार छ।
त्रिभुवन विश्वविद्यालयको त्रिवी सभाले त्रिवी सेवा आयोग फेल भए पनि शिक्षकहरूको करार नवीकरण गर्ने कार्यकारी परिषदको निर्णय अनुमोदन गरेको छ। 2073 पुष 20 गतेको कार्यकारी परिषदले त्रिवी शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम 2050 परिच्छेद 2 नियम 10(1)(क)मा करार सेवामा कार्यरत शिक्षकले त्रिवी सेवा आयोगको परीक्षा पास नगरे करार नवीकरण गर्न नसकिने व्यवस्थालाई संशोधन गरेको हो। पूर्व उपकुलपति तीर्थ खनियाले जाँदा जाँदै करार सेवामा कार्यरत शिक्षकहरू फेल भए पनि उनीहरूको करार सेवा नवीकरण गरिने निर्णय गर्नुभएको थियो। त्यही निर्णयलाई कानूनी रूप दिन मंगिर 13 वर्षको त्रिवी सभाले अनुमोदन गरेपछि यो व्यवस्था कार्यान्वयनमा आएको छ। विश्वविद्यालयको यस्तो व्यवस्थाले अयोग्य शिक्षकलाई पोस्ने र विश्वविद्यालय शिक्षालाई ध्वस्त बनाउने पूर्व डिन ताराकान्त सापकोटाको ठहर छ। झुसे करारहरूलाई त्रिवीले कहिलेसम्म पोस्ने? पूर्व डिन सापकोटाले प्रश्न गर्नुभयो। त्रिवीमा 12-14 वर्षसम्म पढाइरहँदा पनि सेवा आयोगको स्थायी परीक्षामा फेल हुने शिक्षक कसरी योग्य हुन्छ? अनि अयोग्य शिक्षकले उत्पादन गरेका विद्यार्थी कसरी योग्य हुन्छ? फेल हुने शिक्षकहरू नैतिकताको आधारमा आफै त्रिवी छाडेर जानुपर्ने सापकोटाको भनाइ छ। आयोग फेल भए पनि निरन्तर सेवामा, आजको नागरिक दैनिकले यो समाचार छापेको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
मञ्जुश्री फाइनान्स लिमिटेडमा नेपाल अधिराज्यभर जुनसुकै एटीएमबाट पैसा निकाल्दा कुनै पनि शुल्क नलाग्ने मञ्जुश्री विशेष बचत खाता
8.25% ब्याज दर
नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजत प्राप्त।
मञ्जुश्री फाइनान्स लिमिटेड, नयाँ बानेश्वर काठमाडौँ।
फोन 01-4784-170।
न्यू रोड काठमाडौँ।
फोन 01-4222-103।
मेगा रेमिट बचत खातामा कोरियाको कोइनसट, अस्ट्रेलियाको अस्सी फरेक्स एन्ड फाइनेन्स, कुवेतको अलमुल्ला एक्सचेन्ज, मलेसियाको प्लेसेड एक्सप्रेस, युकेको एस मनी ट्रान्सफर र अमेरिकाको प्लेसेड एक्सप्रेस मार्फत सिधै नेपालमा रहेको खातामा जम्मा गर्न सकिने आकर्षक ब्याज दरको साथै अनलाइन तथा मोबाइल ब्याङ्किङ साथमा अन्य निशुल्क सुविधाहरू।
मेगा बैंकको रेमिट, मेगा रेमिट विश्वासिलो, देश विदेश भरि नै विश्वास जित्दै अघि बढ्दै मेगा बैंक नेपाल लिमिटेड।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। सरकारले निजामती कर्मचारीको नेतृत्व परीक्षण प्रणालीलाई पुनः सक्रिय पार्ने तयारी थालेको छ। नीति निर्माणमा संलग्न हुने सहसचिव स्तरका निजामती कर्मचारीको क्षमता जाँच नगरी जिम्मेवारी दिने र बेलाबखत कामविहीन बनाएर राख्ने विकृति हटाउन नेतृत्व परीक्षण प्रणालीलाई सक्रिय बनाउन लागि हो आजको कान्तिपुर दैनिकले छापेको छ।
नेपाली सेनाले कार्तिक 2077 असारदेखि राष्ट्रिय गौरवको काठमाडौँ तराई द्रुत मार्ग फास्ट ट्र्याक निर्माण शुरू गर्ने भएको छ। त्यस अवधि सम्म कुल 72.5 मिटर लम्बाईको यस आयोजनाको पूर्व तयारीका काम सम्पन्न हुने सेनाको विश्वास छ। नेपालले त्यसका लागि 6 परामर्शदाता कम्पनी समेत छनौट गरिसकेको छ। आजको नयाँ पत्रिकामा समाचार छ।
सरकारले समाज कल्याण परिषद खारेज गर्ने निर्णय गरेको छ। खारेजीसँगै सातै प्रदेशमा सामाजिक विकास परिषद गठन गरिने सरकारको तयारी छ। परिषद खारेजीसँगै गैर सरकारी संस्था एनजीओ तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था आईएनजीओको परिचालन तथा अनुगमन प्रदेश सरकारले गर्नेछ। राजधानी दैनिकले छापेको छ।
अब अन्तर्राष्ट्रिय समाचार। भारतीय गृहमन्त्री अमित शाहले सोमबार नागरिकता संशोधन विधेयक 2019 लोकसभामा पेश गर्नुभएको छ। विधेयकको पक्षमा लोकसभामा 293 मत परे भने विरोधमा 82 मत परेका छन्। उक्त विधेयकले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट पीड़ित भएर भारत आएका हिन्दू, सिख, इसाई, बौद्ध, जैन र पारसी धर्मावलम्बीलाई भारतमा बस्न अनुमति दिनेछ। भारतमा रहेका अल्पसंख्यकबारे चिन्तित भए जस्तै छिमेकी देशमा रहेका अल्पसंख्यकप्रति प्रतिबद्ध भएको शाहले स्पष्ट पार्नुभएको छ। उहाँले भन्नुभयो, भारतका अल्पसंख्यकको चिन्ता गर्छौं भने छिमेकी बंगलादेश, अफगानिस्तान र पाकिस्तानका अल्पसंख्यकको चिन्ता गर्नु गल्ती हो। उत्पीडित हिन्दू, सिख, बौद्ध, जैनलाई आश्रय। भारतमा नागरिकता संशोधन विधेयक पेश। आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
अब खेल समाचार। पौडीमा सनसनीपूर्ण खेल पस्केकी गौरीका सिंह एक्लै संस्करणको सागमा 4 स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्। गौरीका सोमबार 100 मिटर फ्री स्टाइलमा भारतकी शिवाङ्गी शर्मालाई 2 मिलिसेकेण्डले उसिन्दै एकै संस्करणमा 4 स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन्। यस्तै उनले तेक्वान्दोका कृतिमानी दीपक विष्टको 4 स्वर्णको कृतिमानलाई बराबरी समेत गरेकी छन्। दीपकले 4 संस्करणमा लगातार 4 स्वर्ण जित्दै यो कृतिमान बनाएका थिए, तर गौरीकाले एकै सागमा 4 स्वर्ण जित्दै दीपकको कृतिमानलाई बराबरी गर्दै सबैभन्दा सफल खेलाडी बनिन्। दीपकले सन् 1999 नेपालमै सम्पन्न 8 साफ पाकिस्तानको इस्लामाबादमा, 2004 नवौं साफ, सन् 2006 श्रीलंकाको कोलम्बोमा भएको 10 सागमा स्वर्ण पदक जित्दै ह्याट्रिक पूरा गरेका थिए। बंगलादेशमा 2010 सम्पन्न 11 सागमा करियरको 4 स्वर्ण पदक जितेका थिए। थप सामग्री सहकर्मी कोमल विश्वकर्माबाट।
13 साग अपडेट। 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग बारे सम्पूर्ण जानकारी।
तारिर चाहिँ गोल थियो तर गोल लिन सकेनौँ, सिल्भरमै जित्न पुग्नुभयो। फर्स्टमा एकदम राम्रो भइरहेको थियो, हामीले जित्छौँ जस्तो लागेको थियो हाफ टाइम जुन 15 मिनटको टाइममा थियो। दोस्रो टाइममा चाहिँ हाम्रो डिफेन्स पनि फल बलियो क्या, उता अपोनेन्टले चाहिँ हाम्रो फाइदा उठायो क्या।
साग अन्तर्गत कबड्डीमा रजत पदक जितेपछि महिला कबड्डी टोलीकी कप्तान कोसमाया बस्नेत, नेपालको महिला टिमले सागको इतिहासमै पहिलो पटक रजत पदक हात पारेको हो। फाइनल प्रतिस्पर्धामा नेपाली महिला टोली भारतसँग 13-50 पराजित भयो। यस्तै घरेलु मैदानमा भएको क्रिकेटमा स्वर्ण भित्र्याउने लक्ष्यसहित मैदान उत्रेको नेपालको पुरुष टिमले न त फिल्डिङ नै राम्रो गर्न सक्यो न त ब्याटिङ नै, जसका कारण काँस्यमा चित्त बुझाउनु पर्दा खेलाडी निराश भएका छन्। कप्तान ज्ञानेन्द्र मल्ल,
इन्डिया पाकिस्तान आइसकेपछि त्यो काँस्य एक्सपिरियन्स थियो, तर स्टिल हामी त्यो काँस्यको लागि चाहिँ थिएनौँ होइन, हामी गोल्डको लागि नै जाने सोचिरहेको थियौँ। अब त्यो नहुँदाखेरि चाहिँ अलिकति टिम पनि अलिकति डिसएपोइन्टेड नै छ। फिल्डिङ त्यही अब कतिजना सबैजनाको त होइन, एक दुईजना प्लेयर्सहरूको चाहिँ अलिकति फिल्डिङ चाहिँ अझ सुधार्नु पर्ने देखिन्छ।
काँस्य पदक जित्ने क्रममा नेपालले मालदिप्सलाई 5 विकेटले पराजित गर्यो। कमजोर टिमलाई धुलो चटाउन सक्ने नेपाली टिम बलियो प्रतिद्वन्दी पाउँदा भने खेल्नै गाह्रो भएको खेलाडी स्वयं स्वीकार्छन्। घरेलु मैदानमा साग आयोजना भएपछि इतिहास नै कायम गर्ने गरी खेलाडीले पदक दिलाए। आफ्नो प्रशिक्षणको भरपूर सदुपयोग गर्दै खेलाडीले पदक भित्राएपछि एथलेटिक्सका प्रशिक्षक धनीराम चौधरी दङ्ग छन्।
खेलाडीले जब चाहिँ आफ्नो सफलता पाउँछ त्यसपछि हामी के ठान्छौँ भने हामीले राम्रै प्रशिक्षण गराएको थियौँ भन्ने चाहिँ महसुस, त्यतिखेर सन्तुष्टि अर्कै हुन्छ। आफूले नगरेको सफलता आफ्नो खेलाडीले गर्दाखेरि त्यो सबभन्दा आफू एचिभमेन्ट महसुस गरिन्छ।
यसपटकको सागमा एथलेटिक्समा 3 स्वर्ण सहित 8 पदक नेपालले घरमै राख्न सफल भयो। इतिहास नै रच्ने गरी खेलाडीले पदक भित्र्याउँदा पनि सरकारको व्यवस्थाका कारण खेलाडी देशिनु परेको तितो यथार्थ केही प्रशिक्षकमा छ। खेल क्षेत्रमा राज्यको पनि पर्याप्त लगानी तथा खेलाडीको पनि लगनशीलता हुनुपर्ने औल्याउँछन् अर्का प्रशिक्षक वैकुण्ठ मानन्धर।
सरकारले पनि ध्यान दिएको छैन खेलकुद क्षेत्रलाई ध्यान, मैले सरकारले जहिले पनि राम्रो राम्रो भन्दाखेरि सरकारले अलिकति राम्रोसँग ध्यान दिएको खण्डमा हाम्रो नेपालले खेलकुद क्षेत्रमा धेरै राम्रो गर्न सक्छ, भविष्य उज्जवल छ हाम्रो खेलाडीहरूको। 10 वर्ष मेहनत गरेपछि बल्ल राम्रो खेलाडी हुन सक्छ, अनि 10 वर्ष खेलिसकेपछि बाहिर विदेश जान्छ, पलायन भयो त्यो चाहिँ राम्रो भएन, खेलाडीहरू उतालिनु भएन, खेल क्षेत्रमा लाएर भविष्य उज्जवल।
बङ्गलादेशलाई बराबरीमा रोके पनि फाइनलमा स्थान सुरक्षित गर्ने नेपाली पुरुष फुटबल टोलीलाई आइतबार जित निकाल्न निकै सकस भएको थियो। शुरूको 10 मिनटमै 1 गोल हानेको नेपालले त्यसपछि बङ्गलादेशको पूरै दबाव सहनु पर्यो, तर जित निकालेसँगै नेपाली टोली मंगलबार भुटानसँग फाइनल खेल्न तयार छ। भुटानसँगको पहिलो खेल 4-0 आफ्नो पक्षमा पारे पनि फाइनलमा नेपालले भुटानलाई कम भने आँकेको छैन। कप्तान सुजल श्रेष्ठ,
भुटान होइन अस्ति भर्खरै साफ अन्डर 18 नेपाललाई जितेको थियो, त्यो टिमले सेमी फाइनलसम्म यात्रा गरेको थियो, त्यही थाहा थियो भुटानले राम्रो गरिरहेछ जस्तो फिल भइरहेको थियो कि, र अहिले पनि राम्रो गरिरहेछ किनभने त्यहाँ स्पोर्ट्स अलिकति खै फुटबललाई अलिकति धेरै प्रायोरिटी दिएको जस्तो लाग्छ। त्यो आर्टिफिसियल टर्फहरू ग्राउन्डहरू बनाइरहेको देख्छौँ होइन, हामी जाँदाखेरि पनि जे पनि हुन सक्छ नि होइन, अझै फाइनल म्याच होइन, हामीले इजी लिएको पनि छैनौँ र लिँदा पनि लिँदैनौँ।
सागमा फुटबल टोलीले आफ्नो मुख्य प्रतिद्वन्दीका रूपमा भारतलाई हेरेको थियो। भारत विरुद्ध आगो ओकल्ने तयारीमा रहेको नेपाली फुटबल टोली भारतले सहभागिता नजनाएकोमा त्यति खुसी छैन। यद्यपि स्वर्ण हासिल गरेपछि पनि भारतलाई भने सम्झिने कप्तान श्रेष्ठ बताउँछन्।
इन्डिया भएको अवश्य पनि अर्को जोस हुन्थ्यो होइन, हुन्थ्यो पनि होला पनि होइन, तर जति अहिले टिम आएको छ त्यसमै हामीले फोकस त गर्नै पर्छ होइन, र फाइनल पनि पुगेको छौँ, तर इनकेस हामीले गोल्ड मेडल जितिहाल्यौँ भने चाहिँ इन्डिया चाहिँ मिस हुन्छ।
तेह्रौं दक्षिण एसियाली खेलकुद सागको आज समापन गरिँदैछ। मंगसिर 15 गते औपचारिक उद्घाटन गरिएको सागको 10 दिनपछि समापन गर्न लागि हो। राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भव्य समारोहका बीच उद्घाटन गर्नुभएको सागको उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले आज सोही स्थानमा समापन गर्ने कार्यक्रम छ। जारी सागको अहिलेसम्मको नतिजा अनुसार नेपाल दोस्रो हुने लगभग पक्का भइसकेको छ। काठमाडौँ पोखरा र जनकपुरमा भइरहेका विभिन्न स्पर्धामा नेपालले 49 स्वर्ण जितेर ऐतिहासिक सफलता हासिल गरिसकेको छ।
हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
नेकपामा दुवै अध्यक्षको सक्रियता बढ्यो, वामदेवलाई उपाध्यक्ष बनाउन विधान फेर्ने निर्णय।
4 वर्ष अघिसम्म उडान भरिरहेको जहाज फाल्न निगमलाई हतारो, 88 करोडको मूल्याङ्कन, 48 बेच्न टेन्डर।
राष्ट्रिय सभा निर्वाचन माघ 9 गर्न प्रस्ताव, निर्वाचन बहुमतीय प्रणालीबाट।
भारतमा नागरिकता संशोधन विधेयक पेश, पाकिस्तान बंगलादेश र अफगानिस्तानबाट आएका नागरिकले भारतमा बस्न अनुमति पाउने।
र 13 साल खेलकुद प्रतियोगिताको आज भव्य रूपमा समापन गरिँदै।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। ईश्वरी र रविन्द्र बिदा हुन्छौ। नमस्कार।